रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। संघीय संसदको बैठक लगातार अवरूद्ध भएपछि हिजो सभामुखले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित रह्यो र संसदको गतिरोध कसरी हटाउने भन्ने विषयमा छलफल भए पनि गतिरोधको लागि अगाडि बढ़ेको एमाले आफै अनुपस्थित रहेपछि त्यसको त्यो समस्याको चुरो भने पैलाउन सकिएन, किनारा लाग्न सकेन र यसैबीचमा धेरै प्रश्नहरू उठेका छन्। बौद्धिक थलोको रूपमा रहेको संसद, जनताको अपेक्षाको त्यो थलो, संसदको काम कारवाही नियमित कसरी हुन्छ, यो प्रश्न सबैतिर गम्भीर रूपमा उठेको छ र दलत्याग सम्बन्धी सूचना र प्रमुख प्रतिपक्षी दलले संसद अवरूद्ध गरेको यो मुद्दा र संसदको निरन्तरता र कतिपय अध्यादेश र कानूनहरू निर्माणको प्रक्रिया र दुई पटक विघटन भएर पुनस्थापित भएको संसदको काम कारवाहीप्रति जनताले गरेको अपेक्षा, यी सबैका विषयमा व्यापक छलफलहरू प्रारम्भ भएको छ र जुन दलको नेतृत्वबाट दुई पटक संसद विघटन भयो र संयोगवश संसद अवरोध गर्न पनि त्यही दल आइपुग्ने कुरालाई मान्छेहरूले अर्को ढंगले पनि व्याख्या गर्न थालेका छन् वा संसदको संसदीय मर्यादा कस्तो हुने भन्ने विषयमा पनि छलफल र बहसहरू प्रारम्भ भएका छन्। आज यतिखेर चाहिँ भने हामी एकजना वरिष्ठ राजनीतिज्ञ एवं पूर्व सभामुख जो कानूनको ज्ञाता पनि हुनुहुन्छ दमननाथ ढुङ्गानासँग सम्वाद गर्दैछौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। दमननाथ ढुङ्गानाज्यू नमस्कार।
नमस्कार,
रेडियो नेपालमा हार्दिक स्वागत छ।
धन्यवाद।
संसदको गतिरोधलाई यहाँले पनि हेरिराख्नु भएको छ, हिजो सर्वदलीय बैठक आयोजना गर्नुभयो सभामुखले, त्यसमा प्रमुख प्रतिपक्षी दल उपस्थित रहेन, यस सम्बन्धीमा विभिन्न समाचारहरू पनि छन्। आज तपाईँ एकजना पूर्व सभामुख, एकजना वरिष्ठ राजनीतिज्ञ, लामो समयदेखि नेपाली राजनीतिलाई नजिकबाट निहाल्नु भएको, आफै पनि कानूनको वेत्ता, यो घटनाक्रमलाई चाहिँ तपाईँ आफूले चाहिँ कसरी हेरिराख्नु भएको छ?
यो कुनै एकाङ्गी घटना होइन, यसको चाहिँ नि एउटा ज्वरो छ, वैचारिक ज्वरो छ, संगठनात्मक ज्वरो छ, अनि एउटा यो उदार प्रजातन्त्र हाम्रो देशमा चल्ने कि नचल्ने, अथवा यो संविधानले जुन किसिमको राजनीतिक व्यवस्थाको तर्जुमा गरेका छ त्यो हामीले टिकाउन सक्ने कि नसक्ने, धेरै चाहिँ नि गम्भीर प्रश्नहरू पत्रै पत्र चाहिँ अहिले हाम्रो सामान्य उद्घाटन भइरहेछन्। त्यसकारण यसलाई हामीले चाहिँ गम्भीरता साथ दिनुपर्छ। जस्तो भन्नुहोस् न, झन्डै दुई तिहाई थियो जनताको मतबाट एउटा संविधान कार्यान्वयनको ठुलो जिम्मेदारी एमाले पास थियो, तर एकचोटि संयुक्त कम्युनिस्ट पार्टीको चाहिँ नि अवस्था पनि देखाइयो होइन, त्यही पार्टीपछि अविश्वासको प्रस्तावबाट हट्यो, अहिले त्यसैको रिस पोख्दैछ, एकचोटि मनोवैज्ञानिक किसिमले भन्यो भने त्यही आक्रोश छ। अब आफ्नै गल्तीबाट देशलाई आघात गरिरहेछ, संसदलाई आघात गर्नु भने देशलाई, सरकारलाई, जनतालाई आघात गर्नु हो।
जस्तो भर्खर भन्नुभयो नि,
अवरुद्ध भइरहेछ,
उदार प्रजातन्त्रको केही मूल्यलाई अनुसरण गर्नुपर्ने कुरा पनि गर्नुभयो, एमालेको आक्रोशको कुरा पनि गर्नुभयो, एमाले आक्रोश र यो उदार लोकतन्त्र बीचमा कतै
त्यो प्रश्न एमाले नै उपस्थित गरिरहेछ। किनभने किन चाहिँ दुईटा कम्युनिस्ट पार्टी, दुईटा धार, दुईटा सिद्धान्त, माओवादी भनेको त पुरै हिजोसम्म हिंसाबाट राज्य कब्जा गर्न हिँडेको पार्टी हो, त्यसलाई हामीले शान्ति प्रक्रियामा ल्याएर सबै मिलेर एउटा मूलधारमा ल्याउने कोसिस गरेका हो, तर एमाले त 48 सालदेखि नै संसदीय अभ्यास गरेर आएको पार्टी हो नि, मनमोहन अधिकारी र मदन भण्डारीले नेतृत्व गरेर आएको पार्टी हो नि, त्यसकारण चाहिँ नि त्यो पार्टी पनि यस्तो उदण्ड हुन सक्छ, मिल्छ यो उदार प्रजातन्त्र का लागि लायक पार्टी हो? त्यो गम्भीर अहिले स्थिति पैदा भएर यो संविधान कार्यान्वयन हुन सक्छ,
हिजो पनि 58 दिन
सकिन्छ, यो संसद अवरुद्ध मात्रै भए होइन, यो यसमा धेरै चाहिँ नि गहिरा कुराहरू छन्।
त्यो गहिरा कुरा चाहिँ के हुन्?
जस्तो भनौँ न, अब यो संविधान चाहिँ नि फेरि स्थायी हुन सक्छ कि सक्दैन, यो प्रभावकारी हुन सक्छ कि सक्दैन, किनभने यी कम्युनिस्टहरू नै एकधरी राष्ट्रपति शासनका कुरा गरिरहेछन् होइन, त्यो अघिल्लो चाहिँ नि संविधान सभामा पनि गरेका थिए, घोषणापत्रमा पनि भाषण, कहिले निर्वाचित प्रधानमन्त्री बन्छन्, कहिले चाहिँ के छ भने यो निर्वाचित राष्ट्रपति बन्छन्, सायद त्यसैको भूमिका हो कि, सायद अहिले ओलीजीले सपना देखिरहनु भएको छ कि निर्वाचित राष्ट्रपति भयो भने म माथि जुन अङ्कुश लगायो मेरो पार्टीले त्यो मैले बेहोर्नु पर्दैन, अथवा त्यो निर्वाचित राष्ट्रपतिले बेहोर्नु पर्दैन भन्ने उहाँको सपना हो कि, अथवा त्यही सपना प्रचण्डजीको हो कि? त्यस कारण यो संसद चाहिँ नि यी त सबै माध्यम भनौँ अभिव्यक्तिहरू हुन्, यी आफैमा त्यति चाहिँ के छ नि व्याख्या योग्य होइनन् जति यसको जराहरूको हामीले व्याख्या गर्नुपर्छ।
यति ठूलो परिवर्तन पछि बनेको दस्तावेज यो संविधानमा नेताहरूले आफ्नो त्यसको स्वामित्व ग्रहण गरेर यसको स्थायित्वको लागि पनि काम गरेनन् होला भनेर कसरी कल्पना गर्नु?
संविधानमा यति लोभ लालच बेइमानी हुन्छ, बलिदान हुँदाखेरिको मूल्य बलिदान पछि सत्तामा पुग्दाखेरि अपेक्षाकृत खुकुलो चाहिँ नि समयमा त्यो इमान्दारी त निष्ठा दलहरूमा हुँदैन, अनि फेरि पार्टीहरूको आफ्नो आफ्नो एउटा पृष्ठभूमि वा चाहिँ नि सैद्धान्तिक चाहिँ नि एउटा चरित्र हुन्छ, जस्तो कि नेपाली कङ्ग्रेस अथवा केही मधेसका दलहरू हेर्नुहोस्, यिनीहरू सधैँ नै संसदीय व्यवस्थाप्रति प्रतिबद्ध हुन् सिद्धान्त त, अब कति प्रभावकारी भए भएन, नेतृत्वको दोष कति रह्यो र त्यो यथास्थानमा छ, तर जहाँसम्म प्रतिबद्धताको कुरो छ, सैद्धान्तिक प्रतिबद्धताको कुरो छ, नेपाली काङ्ग्रेस र मधेसका दलहरू यिनीहरू सधैँ नै संसदीय व्यवस्था र उदार प्रजातन्त्रप्रति प्रतिबद्ध हुन्, तर यी कम्युनिस्टहरू हुन् कि होइनन् त्यो प्रश्न अहिले उठिरहेछ। जस्तो कि एमालेकै भन्नुहोस् न, अब उसको अहिले के माग छ? पहिले त के रह्यो भने यो पहिलेका चाहिँ नि हाम्रो अवरोध वा अब्स्ट्रक्सनलाई सँग यसलाई अहिले तुलना गरेर हेर्न सकिँदैन, यसमा एउटा विचित्रको नमिल्दो चरित्र छ अहिलेको चाहिँ नि यो अवरोधमा, अहिलेको चाहिँ नि यो संसदीय कारवाहीकोमा चाहिँ नि जुन अशान्ति भइरहेछ त्यसमा, त्यो के भने पहिले सरकार लक्षित हुन्थ्यो, प्रतिपक्ष को हुन्थ्यो भने एउटा कुनै पार्टीले संसदीय कारवाही अवरोध गरिरहेछ भने त्यसको सम्बोधन गर्न पर्ने पक्ष कुन हुन्थ्यो भने सरकार पक्ष हुन्थ्यो, अहिले को भइरहेछ सबै लक्षित छ सभामुखमाथि होइन, र सभामुखलाई अब आरोप पत्र अथवा अभियोग पत्र ल्याएको महाभियोगको अवस्थामा बाहेक उसको चाहिँ कारवाही बारे खास गरी सदनमा त अझ उच्चारणै गर्नु हुँदैन भन्ने नियमै व्यवस्था छ, त्यो के एमाललाई थाहा नभए हो र ओलीजीलाई थाहा नभए हो र? अस्तिसम्मको प्रधानमन्त्री यत्रो लामो प्र्याक्टिस गरेर आउनुभएको संसदीय, तर थाहा भइकन तोडिरहेछ किन? हिजो चाहिँ नि अब सभामुखजीले चाहिँ नि त्यो त एउटा माध्यमै हो गर्नुभयो कि चाहिँ नि यो सर्वदलीय बैठक बोलाउनु भयो, तर त्यो एमाले नै आएन भन्दाखेरि संवाद पनि चाहँदैन, अब कसले मध्यस्थता गर्ने?
यहाँले एउटा भाष्य तयार पार्नु भएको थियो, 48 सभामुख भएपछि तपाईँलाई चाहिँ अलिकति तुलनात्मकमा शालीन र विपक्षीलाई राम्रोसँग सम्बोधन गर्ने सभामुख भन्ने तपाईँको परिचय थियो, भन्नुभएको थियो सरकार सत्ता पक्षको हो संसद विपक्षीको हो भनेर भन्नुभएको थियो, अहिले त्यो अवस्था रहेन? अब
होइन, म अहिले पनि त्यो भन्छु विपक्षकै हो, तर विपक्षको भनेर उनीहरूले गैर जिम्मेदार व्यवहार गरून् भनेर त होइन नि, जिम्मेदारी बढाउनको लागि भने हो, र फेरि त्यो बेलाको सन्दर्भ के थियो भने यिनीहरू नक्सलाइट ब्याकग्राउन्डबाट आएका कम्युनिस्टहरू थिए र तिनीहरू सशक्त प्रतिपक्ष थिए ठुलो सङ्ख्यामा, त्यसले गर्दाखेरि पनि उनीहरूलाई यो संसदीय अभ्यासमा चाहिँ नि एउटा अभ्यस्त वा उनीहरूको रुचि र प्रतिबद्धता हाम्रो भविष्य यसैमा रहेछ, सत्तामा पुग्ने हाम्रो भविष्य यसैमा छ भनेर मलाई देखाउनु पनि थियो, किनभने म खालि एउटा सभामुख मात्रै भएको थिइनँ, एउटा राजनीतिक एक प्रकारको चाहिँ नि डिजाइनर भन्छ नि इन्जिनियर, कता लग्नुपर्छ अब हाम्रो राजनीतिलाई, कहाँ यसको गुण दोष छ, एउटा घरमा निर्माणमा चाहिँ नि एउटा वस्तुमा भने जस्तो गरी हेर्थेँ, त्यसै भएर मलाई के लाग्छ भने यी कम्युनिस्टहरूलाई संसद बाहिर पुर्याउनु हुँदैन, यिनीहरूलाई सडकमा पुर्याउनु, यिनीहरूलाई पार्लियामेन्टभित्रै राखेर संसदभित्रै राखेर यो संसदीय अभ्यासमा चाहिँ नि यिनीहरूलाई चाहिँ नि के छ भने प्रतिबद्ध बनाउनुपर्छ भन्ने मेरो चाहिँ नि कमिटमेन्ट थियो, त्यसै सिलसिलामा मैले त्यो भनेको थिएँ, त्यो अहिले पनि शाश्वत छ र त्यो चाहिँ उनीहरूलाई रेस्पोन्सिबल बनाउनु हो, इरेस्पोन्सिबल होइन, अहिले त गैर जिम्मेदार भइरहेछन्, त्यो पनि मैले गैर जिम्मेदार किनभने संसदमा कहिले कहिले आवेग हुन्छ, विरोध हुन्छ, अवरोध पनि हुन्छ सरकारी कारवाहीमाथि संसदीय कारवाहीमाथि, तर यसपालिको सरासर गलत छ, किनभने यो सत्ताबाट खोसिएको आक्रोशै हो, यसमा मनोवैज्ञानिक पक्षै छ, हाम्रो नेपाली उखान छ नि, किन रोइस मङ्गले आफ्नै ढङ्गले भने जस्तो, ठ्याक्कै त्यही छ, ओलीजीले आफै मात्र भन्नुभयो सबैलाई समेट्न सक्नु भएन, एउटा नेताले त के हुन्छ भने आफ्नो फ्रन्टलाई चारैतिरबाट बलियो बनाउनुपर्छ, उहाँले चारैतिरबाट आफ्नो खुट्टाहरू जगहरू उखेल्दै फाल्दै जानुभयो, त्यसैको परिणाम अहिले भएको, अब अहिले आक्रोश पोखिँदैछ उहाँको नेतृत्वमा, सभामुखमाथिको आक्रोश पनि ठिक छैन र संसदलाई अवरोध गरेको पनि ठिक छैन, किनभने सभामुखलाई त्यो अनौपचारिक बैठकबाट सभा बाहिर मात्रै चाहिँ नि सभामुखको बारेमा त्यो त्यो चाहिँ नि निर्गुल गरेर अनौपचारिक बैठकबाट पूर्ण सदनमा आउनुपर्छ, त्यो त्यो संसदीय तरिका हो। तर यहाँ त्यसो गरिएन गरिएन
जस्तो जस्तो बाहिर एउटा तर्क के छ भने हिजो
यसको मतलब दुईटा माग अहिले एमालेको जुन देखिन्छ नि, या तपाईँ मार्ग प्रशस्त गर्नुहोस् या चाहिँ हाम्रो 14 जनालाई तपाईँ चाहिँ कारवाही गर्नुहोस्, उनीहरूको सदस्यता खारिज गर्नुहोस् भनेपछि त अब मध्यस्थता गर्न प्रधानमन्त्री आउनुपर्छ, संसद सरकारको नेता त उहीँ हो संसदको, उहाँ पनि अघि सरिरहनु भएको छैन होइन। त्यस कारण त मलाई कतै कतैलाई मैले अघि नै सुरुमा देखाएको गम्भीरता के भने कता कतै सत्ता पछिको पनि आफ्नै कठिनाइ छ, अनि प्रतिपक्ष पनि ओलीजी त चुनावै चाहेर पहिलो विघटन गर्नुभएको, यद्यपि संविधानले दिएन, पहिलो गिरिजाप्रसादको बेलामा संविधानमा त्यो विशेष अधिकार थियो प्रधानमन्त्रीको, सर्वोच्च अदालतले पनि सदर गरिदिएको थियो, अहिले चाहिँ थिएन संविधानमा, सर्वोच्च अदालतले बदल गरिदियो उहाँको चुनावमा जाने इरादा। त्यस कारण मलाई कता लाग्छ ओलीजी पनि यो चुनावको तयारी गर्दै हुनुहुन्छ, त्यो 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 चाहिँ उहाँको आवश्यकता होला, शेरबहादुरजीको पनि एउटा परिस्थितिको बाध्यता होला, दुईजना जोडिएर कतै फेरि यो संसदको कार्यकाल चाहिँ नछोटियोस् भन्ने मलाई लाग्दैछ। यही हुन्छ म भन्दिनँ, यसको परिणाम त्यही हुन्छ। अब भन्नु सभामुखजीले कसरी 14 जना सदस्यता सदस्यको सदस्यता खारिज गर्न सक्नुहुन्छ, अब फेरि सभामुखबाट पनि केही चाहिँ नि असमान व्यवहार भएको छ जुन कानुन गर्नुहुन्न, 4 जना पहिले माओवादी केन्द्रकाहरूको सदस्यता खारिज गरिदिनुभयो, पार्टीबाट पत्र आयो भनेर त्यही दिन गरिदिनुभयो, त्यो धेरै विचार गरेर गर्नु पर्थ्यो, किनभने केही कानुनहरू यस्तो हुन्छन् प्राकृतिक कानुन जुन जुन कि साधारण कानुन संसदले बनाएको भन्दा पनि माथि हुन्छ, सार्वभौम जनताले निर्वाचित प्रतिनिधिलाई त्यसरी खारिज गर्न पाइन्छ एउटा पार्टीको पत्र लेखेर, त्यहाँनिर सभामुखबाट पनि गल्ती भएको छ, अब उहाँको त्यही नजिर अहिले एमाले खोजिरहेको छ लागू गर भनेर, त्यो गर्न मिल्दैन, त्यस कारण कि सम्झौता गर्नु पर्यो 14 जनालाई खारिज नगर्ने 4 जनालाई बिउजाउने भनेर, त्यो गर्न पनि धेरैजना तयार छैन होला, किन 4 जना माओवादी थप्ने संसदमा भन्ने होला, माओवादी पक्ष त लाग्ला। त्यस कारण यो मध्यस्थता गरिँदैन भने मलाई लाग्छ यो चाहिँ खालि संसदको निरन्तरता रहने कि नरहने कार्यकाल भन्ने मात्रै होइन, यो संविधानकै निरन्तरता प्रभावकारिता रहने कि नरहने, अर्को हामी कतै अर्को अन्तरिम मोडमा त गइरहेको छैन, अन्तरिम कालमा प्रवेश त गरिरहेछौँ न भन्ने यो घटनाक्रमले सङ्केत गरे, किनभने हाम्रा राजनीतिक दलहरूले स्तर बढाउन सकेनन्, जनतामा परिवर्तनका भाग हुन् भन्ने नै देखाएन, त्यत्र त्यत्र बलिदान गरेर आएका नेताहरू छन्, स्वयं ओलीजी हुनुहुन्छ, तर खै उहाँको त्यो व्यवहारमा कहीँ पनि त्यो बलिदान प्रतिबिम्बित भइरहेको छैन।
अहिले यतिखेर यहाँले धेरै कुरा भनिसक्नुभयो, म जनस्तरमा उठेको एउटा प्रश्न पनि राखेर अरू बहसमा जान्छु, जस्तो संसद अवरुद्ध त हिजो पनि भएको थियो आज पनि भएको छ, हिजो पनि 58 दिनसम्म संसद अवरुद्ध पनि भएको थियो, अहिले 2-4 दिन 2-4 वटा 8-10 वटा बैठक अवरुद्ध भएर के भयो त, यो स्वाभाविकै हो भन्ने तर्क पनि कतिपय विद्वानहरूको आएको छ,
त्यो अवरोध हुन्छ नहुनु पर्ने, त्यसको एउटा समाधानको ठाउँ देखिन्छ, त्यसले व्यवस्थालाई नै संविधानलाई नै असर पर्ने त्यो किसिमको चाहिँ नि बहुआयाम लिएर खतराजनक किसिमले आएको हुँदैन।
यहाँनिर मैले अघि सुरुमा पनि भने यहाँ एकजना वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ, यहाँले कस्तो मिठो कुरा गर्नुभयो, अघि के 48 को संसद चलाउने बेला त्यो एउटा डिजाइन पनि गर्नुहुन्थ्यो कि संसदीय लोकतन्त्र यस्तो हुन्छ यसरी जानुपर्छ भन्ने सभामुख मात्रै थिइन, त्यो गम्भीरता बोध गराएको थिए भन्नुभयो। अहिले हेर्दाखेरि सबभन्दा महत्वपूर्ण थलो संसद अवरुद्ध छ, न्यायपालिकाले आफ्नो ढंगले इजलासहरू बनाएर फैसलाहरू गर्ने कुरामा पनि विवाद परिरहेछ, 2 महिना भइसक्यो सरकारले पूर्ण आकार पाएको छैन, यो कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाकै यो अन्यलका बीच कतै यो मुलुक असफल राष्ट्र हुने बाटोमा गइरहेको त होइन, यो गम्भीर खालको प्रश्न उठाउनु हुन्थ्यो हुँदैन थियो,
विभिन्न चरणबाट विभिन्न संकट पार गर्न सकिएन भने हो त्यो अन्तिममा हुने हो, त्यो त्यो भनाइ गलत होइन, तर त्यो चरणमा हामी अहिले पुगिसकेका छैनौँ, अहिलेका यी खतराहरू यी प्रवृत्तिहरू रोक्न सकेनौँ भने पुग्ने ठाउँ चाहिँ त्यही हो।
राजनीति यसरी किन बिग्रिएको
होइन, त्यो चरित्रैका मानिस भएनन्, चरित्रै नै भएन, राजनीतिमा त चरित्र हो, त्यो नैतिकता हो, यो चाहिँ नि त यो चाहिँ नि कुनै आफ्नो व्यापार गरेर हिँड्ने चाहिँ नि विषय त होइन नि, यो यो त राष्ट्र सेवा हो, यो त चाहिँ नि एक प्रकारको चाहिँ नि के भने म यो देश यस्तो बनाउँछु, म जिम्मेदारीमा रहँदा र त्यस्तो किसिमको एउटा सुरक्षित भविष्य मेरो सन्ततिलाई जिम्मा लाउँछु भने त्यति ठुलो जिम्मेदारीको कुरा हो, फेरि यसमा अन्तर्राष्ट्रिय पहलहरू पनि हुन्छ, छिमेकीहरूसँग के सम्बन्ध गर्ने, विश्व शक्तिहरूसँग के सम्बन्ध गर्ने, अनि ती सबै हुन्छन् ठुलो जिम्मेदारीको कुरा हो नि. आन्तरिक कुरा हुन्छ, बाह्य कुरा हुन्छ, त्यो त तर कहीँ कसैको सोचाइ छैन. नीतिगत कुरा भनौँ न, अब त्यो बिपी कोइरालाको सम्झना हुन्छ, उहाँले त्यत्रो चाहिँ नि सामन्तवादको विरुद्ध जनअधिकारको लागि लड्नुभयो अन्तिमसम्म. तर 18 महिनाको सरकारमा हेर्नुहोस् त के मात्रै गर्नु भएन, नेपालको एउटा राष्ट्रिय स्वाभिमानलाई कसरी उहाँले चाहिँ उच्च बनाउनु भएको थियो र अन्तर्राष्ट्रिय स्तरमा हो. अब त्यो सधैँ त्यस्ता नेता आउँदैनन्, तर उहाँकै चेलाचाली भनौँ न पछिल्लो जेनेरेसनका, चाहे नेपाली काङ्ग्रेसका हुन् कम्युनिस्टहरूका हुन्, एउटा सिक्नु त पर्छ नि. लिडरसिपको मोडल त यिनीहरूसँग हुनुपर्छ नि. खालि स्वर्ने र स्वाहार्ने चाहिँ आफ्नालाई खुवाउने मात्रै चाहिँ के छ भने राजनीति भइरहेछ. आम जनतामा तृष्णा भइरहेछ परिवर्तनसँग. तर हामी जस्ता मान्छे जो यो चाहिँ परिवर्तनबाट लाभ उठाएनौँ तर चिन्तित छौँ र देशको जिम्मेदारी बोध गरिरहेछौँ, तिनको राहत कहाँ छ? यी पार्टीहरू नेताबाट राहत छ छैन. त्यस कारण मलाई सबभन्दा जरुरी के छ भने अब एउटा वैकल्पिक चाहिँ नि आन्दोलन जरुरी छ, जसमा कि चाहिँ नि त्यो जनताप्रति वास्तवमा जिम्मेदार हुने पार्टीहरू चाहिएको छ. चुनावबाट यी अहिलेका स्थापित पार्टीहरूलाई जम्मै नै चाहिँ के छ भने जनताले विस्थापित गरिदिनुहोस् भनेर आग्रह गर्ने नेता र एउटा टोली चाहिएको छ. जस्तो काङ्ग्रेसकै कुरा हेर्नुहोस् न, अब चाहिँ नि खालि चाहिँ यो शेरबहादुरजी र रामचन्द्रजीको सत्ताको प्रतिस्पर्धा सिवाय काङ्ग्रेसमा केही बाँकी नै छैन. उदार प्रजातन्त्रको तत्त्व कहाँ छ? यो अहिलेकै सङ्कटमा काङ्ग्रेसले के भूमिका खेलिरहेछ भन्नुहोस् त. एउटा गठबन्धन बनाउँछ, मन्त्री पूर्ति गर्न सक्दैन. यो सबै क्राइसिसका अनुहार एक ठाउँ मात्रै एमाले र ओलीजीका मात्रै छैन, सर्वत्र छरिया छ. यो अहिले संसदको चाहिँ नि अवरोध त्यसको एउटा अनुहार मात्रै, एउटा पक्ष मात्रै हो.
जस्तो यहाँले जुन कुरा गर्नुभयो राजनीतिमा शुद्धिकरणको जुन अपेक्षा गर्नुभयो दमननाथ ढुङ्गानाज्यू, तपाईँले कल्पना गर्नुभएको छ 46 को परिवर्तन पछिको प्रधानमन्त्री किशुनजी जस्तो प्रधानमन्त्री र विपक्षी दलको नेता मनमोहन अधिकारी जस्तो नेता त सधैँ कहाँ पाइन्छ र जो छन् तिनीहरूलाई नै यो मुलुक चलाउन दिने हो. अब गर्नुपर्छ चाहिँ के?
होइन, तिनका लायक चेलाहरू पनि त थिए नि, कहाँ यी नालायक किन भएका यी? हामी त के छ भने हुनुपर्ने कुरा के भन्छौँ होइन, यी भएनन् भन्न पाउँछौँ नि. हामी भनेको कुरा त्यही हो, यी हुनुपर्ने हो, यिनीबाट अपेक्षा गरिया थियो, भएन. नेपाली काङ्ग्रेसको युवा नेता भनेर अहिले प्रधानमन्त्री हुनुहुन्छ शेरबहादुरजी, मनमोहनजीको शिष्यकै रूपमा चाहिँ नि हुनुहुन्छ ओलीजी, उहाँहरू नै हर्ताकर्ता हुनुहुन्छ नि. त्यत्रो लडाइँ लडेर आएँ भन्ने प्रचण्डजी हुनुहुन्छ, भाउरामजी हुनुहुन्छ, मधेसका हाम्रा नेताहरू छन्, प्रतिबद्ध छन्. त नेतृत्व त नभए होइन नि, तर एउटा कठिन समयमा पनि राष्ट्रपति इमान्दार भएर जनताप्रति इमान्दार भएर काम गर्ने किन नसकेका यिनीहरूले? पार्टी भनेको खालि चाहिँ के छ भने एउटा कार्यकर्ता पोस्ने र एउटा गठमेल गर्ने चाहिँ किन त्यो चाहिँ साधन र माध्यम भएको हो? संसारमा तेस्रो विश्वमा सबै प्रजातन्त्रका जनआन्दोलनका उत्साहहरू मार्ने यस्तै नेताहरू निक्लेर हुन्छ. त्यस कारण हामीले के हेर्नु पर्यो भने यी नेतालाई हटाउनु पर्यो, प्रजातन्त्रलाई बलियो पार्नु पर्यो, प्रभावकारी जनताको प्रजातन्त्र बनाउनु पर्यो.
जस्तो मुलुक द्वन्द्वमा रहेको बेला त्यो द्वन्द्वको समाधानका लागि, वार्ताका लागि र मुलुकमा फेरि शान्ति स्थापनाका लागि तपाईँ र तपाईँ जस्ता अग्रजहरू लागि पर्नु भएको थियो. तपाईँहरूको भूमिका महत्वपूर्ण थियो. मान्छेहरूको आँखा दमननाथ ढुङ्गानाहरूले के गर्छन्, के बोल्छन्, कसरी त्यो बीच धारबाट व्यवस्थापन गर्छन् भनेर मान्छेको अपेक्षा थियो. कतै समयले फेरि त्यो बेला पछि सुसुप्त भएको तपाईँहरूको सक्रियता खोज्यो.
आन्तरिक शक्तिहरू र बाह्य शक्तिहरू यस्तै छन् जो युद्धबाट शान्तिमा ल्याउनेहरूलाई त सब किनारा लागिहाले. युद्ध गर्नेहरू त अहिले बाँकी छन् राजनीतिको मूलधारमा. को छ भन्नुहोस् त तपाईँलाई? कुनै यस्तो पनि कहीँ हुन्छ संसारमा? सबै टेस्टेड लिडरहरू माने त्यो जनताप्रतिको जवाफदेहीको संविधानप्रतिको वफादारीको कुरामा चाहिँ नि असफल भइसकेका, परीक्षित भइसकेका नेता बारम्बार सत्तामा आउने कहीँ हुन्छ? त्यही कारण हामीले त यो जनतामा पनि आमूल परिवर्तन गर्नुपर्ने अवस्था छ. जनतालाई प्रशिक्षित गर्नुपर्नेछ र प्रशिक्षित गर्ने सबभन्दा ठुलो अवसर निर्वाचन हो. त्यस कारण अब निर्वाचनबाटै प्रशिक्षित गर्नेपट्टि लाग्नुपर्छ. एक त निर्वाचन अहिलेको पनि धेरै दोषपूर्ण छ. अबको संसद कस्तो होला भन्नुहोस् त? यही निर्वाचन पद्धति राख्ने हो भने, यिनै नेताले टिकट बाँडेर जिताउने हो भने, ल भन्नुहोस् त, जम्मै मध्ये व्यापारीहरूलाई निर्वाचनको ठेक्का दिन्छन्, त्यसपछि सरकार तिर्ने व्यापारीहरूलाई. व्यापारी भनेको मैले लफुल कानुन सम्मत व्यापार गर्ने होइन, कानुन सम्मत व्यापारमा त सम्माननीय हुन् व्यापारीहरू पनि, मैले त्यो भने होइन. गैर कानूनी तरीका पार्टी पोस्ने र अनि पार्टी पार्टी को सरकार आफू चाहिँ नि पछाडी छायामा बसेर चलाउनेलाई मैले भनेको हुँ।
अघि एउटा कुरा भन्नुभएको थियो, फेरि पनि एउटा शुद्धिकरणको आन्दोलन जरुरी छ भन्नुभएको थियो। त्यो आन्दोलन जनता उठे भने त्यो आन्दोलनलाई खराब पक्ष जसलाई परास्त गरेर तपाईँहरू सबै लाग्नुभयो र उज्यालो ल्याउनुभयो, त्यो खराब पक्षले त्यो मासलाई नेतृत्व गरिदियो भने त झन् ठुलो डिजास्टर हुन सक्छ नि।
होइन, अब यसो छ, डेमोक्रेसीको समस्या त्यही हो भनौँ न। अब अहिले चाहिँ नि एमाले ओली नेतृत्वको एमाले जुन रूप देखाएको भए पनि तर के छ भने जनताबाट अनुमोदन पाएको चाहिँ नि त हो नि, हामीले त्यो इन्कार गर्न सक्दैनौँ। त्यसै भएर हामीले विश्वास गरेका थियौँ त्यो एमालेको बहुमतको सरकार मेरो सरकार हो, जनताले चाहिँ नि भोट दिएर चाहिँ नि खडा गरेको भनेर हामी जनताको ठुलो विश्वास थियो नि। त्यसै भएर चोट पनि हामीलाई नै लागेको छ, हामीले त्यसलाई कम्युनिस्ट भनेर त हेरेका थिएनौँ नि। परिवर्तनको परिवर्तन अग्रगामी संविधानको कार्यान्वयन गर्ने पहिलो चुनावपछिको पहिलो प्रधानमन्त्री, त्यसको कत्रो ठुलो जिम्मेदारी हुन्छ हेर्नुहोस् न। एउटा क्रान्तिकारी सोचलाई त्यसले लागू गर्नुपर्छ, पर्दैन? शुद्धिकरण भने त्यही हो, संविधान त एउटा क्रान्तिको प्रतीक भएर आएको छ नि, होइन? यो संविधान सभाले बनाएको संविधान हो, त्यो क्रान्तिकारी दायित्व पुरा गर्ने चाहिँ जिम्मेदारी त सम्पूर्ण जनताले ओलीजीलाई दिया हो नि, होइन? हो, त्यो पुरा गर्न सकेनन् अहिले पार्टीहरूले, कुनै पनि पार्टीहरूले सकिरहेको छैनन्। त्यस कारण हामी पार्टी व्यवस्था विरोधी होइनौँ, यी पार्टीहरूलाई जिम्मेदार बनाउने र नयाँ पार्टीका सम्भावनाहरू छ भनेर जनतालाई चाहिँ नि आह्वान गर्ने, प्रशिक्षित गर्ने समाधान हो।
अन्तमा छु, संक्षेपमा भनिदिनुहोस् अब के हुन्छ?
अब चाहिँ नि मलाई लाग्छ यो कसले मध्यस्थता गर्ने, किनभने एमालेको यो चाहिँ नि के चाहिँ जुन अहिले हिजो सहभागी नभएर जुन चाहिँ नि या सभामुखले छोड या चाहिँ नि मेरो 14 जनालाई तिमी चाहिँ नि सदस्यता खारिज गर भनिरहेछ, र खास गरी सभामुखमाथि चाहिँ नि के मेरो पार्टी फुटाउनमा तिमी चाहिँ नि एउटा औजार भयो, तिमीले ठुलो भूमिका खेल्यौ भन्ने किसिमको जुन चार्ज लागिरहेछ, त्यो फिर्ता लिलाउने र एक ठाउँ गएर कहीँ नै सम्झौता गर्ने ठाउँ अहिले न्यूनतम देखिरहेछ, र गरिदिने कसले? र प्रधानमन्त्रीजी शेरबहादुरजी नै अघि सर्नुभयो भने त्यो मान्य होला नहोला। त्यस कारण मलाई के लागिरहेछ भने यो धेरै राउन्डमा अब बिस्तारै चाहिँ नि मलाई लाग्छ परिस्थिति यहाँ कोही मध्यस्थ भएर मिलायो भने एमालेलाई पनि अहिले संसदमै बस्न मन छ भने कहीँ गएर मिल्ला, कहीँ ठाउँ निस्केला मध्यस्थताको माध्यमबाट, होइन भने त यो परिस्थितिले चाहिँ नि चुनावै तर्फ लाग्छ। अब अहिले चुनाव व्यवस्थामा फेरि परिवर्तन नगरी चुनाव हुन्छ भने तपाईँ निश्चित मान्नुहोस् के छ भने योभन्दा महारद्दी चाहिँ नि संसद चाहिँ नि यो चुनावको परिणामबाट निस्कन्छ, अनि त्यसले पैदा गर्ने सरकार कस्तो हुन्छ?
हुन्छ, आजलाई मेरो समय यति रह्यो, समय दिनुभयो, बिहानै यति गम्भीर बहस गर्न पाइयो। दमननाथ ढुङ्गानाज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
आशा मार्नु हुँदैन है, निराशा मात्रै छैन, आशा गर्ने ठाउँहरू पनि प्रशस्त छ। धन्यवाद।
हस्, यहाँ हुनुहुन्थ्यो एकजना वरिष्ठ राजनीतिज्ञ एवं पूर्व सभामुख दमननाथ ढुङ्गाना, उहाँसँगको यही सम्वादका साथ आजको कार्यक्रम अन्तर सम्वाद यही सकिन्छ। अन्तर सम्वाद हरेक दिन बिहान हामी 6:30 बजे प्रस्तुत गर्छौँ र समसामयिक राजनीतिक विषयहरू र अन्य समसामयिक विषयहरूमाथि व्याख्या र विश्लेषण गर्ने गर्छौं। आजको श्रृंखला यति, सहकर्मी शंकर भण्डारी र म नवराज लम्सालाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।